अब बारदसी खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको बारदशी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। बारदशी गाउँपालिका संघको सहकार्यमा हामीले बारदशी खबर कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको बारदशी खबरमा हामी बारदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलासँग कुराकानी गर्न गइरहेका छौँ र उहाँसँग कुराकानीका लागि हाम्रा प्राविधिक मित्र रवि किरण पान्तवाले प्रयत्न गरिरहनु भएको छ। हामी उहाँसँग प्रत्यक्ष टेलिफोन मार्फत कुराकानी गर्नेछौँ र हामीसँग कुराकानीका लागि बारदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला हुनुहुन्छ। प्रमुखज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद गणेश सर, नमस्कार।
अहिले बारदशी गाउँपालिकामा चाहिँ चालु आर्थिक वर्षका योजनाहरूको कार्यान्वयनको अवस्था के छ, कसरी चाहिँ बजेट कार्यान्वयनलाई अगाडि बढाइरहनु भएको छ, जानकारी गराइदिनुहोस् न।
धन्यवाद गणेश सर। चालु आर्थिक वर्षमा हाम्रा अब चालु र पुँजीगतका योजना आयोजना हुने भए, जसमा चाहिँ हाम्रा जति पनि पुँजीगत आयोजना छन् 15 लाखभन्दा 10 लाखभन्दा माथिका होइन, यी सम्पूर्ण सम्झौता भइसकेका छन्। अनि एक अर्को कुरा भनेको ठेक्का प्रक्रियामा जाने सम्पूर्ण ठेक्का प्रक्रियामा गइसकिएको छ र बाँकी उपभोक्ता समितिले गर्ने कामहरू चाहिँ चालु अवस्थामा हुँदैछन्।
प्रशासकीय भवन बन्दै थियो नि, त्यो चाहिँ कहाँ पुग्यो, के हुँदैछ सर?
प्रशासकीय भवन बन्दैछ सर, त्यसको चाहिँ पहिलो तला ढलान सम्पूर्ण भइसकेको भन्दा पनि एउटा पार्ट भइसकेका छ, अलिकति अन्तिम तयारीमा छ। प्रशासकीय भवन बन्दैछ सर, त्यसको पहिलो तला भवनको काम सकिन लाग्यो, दोस्रो तला तेस्रो तला।
यो कहिलेसम्ममा सम्पन्न हुने भन्ने के छ सर?
यो 2081 साल कार्तिक महिना यसको सम्म म्याद छ, सम्भवत यो समयसम्मै सकिन्छ होला सर।
यो बारदशी गाउँपालिका चाहिँ कृषिमा आश्रित नागरिकहरू, कृषि पेसा अपनाउने नागरिकहरू बढी भएको पालिका, कृषि क्षेत्रमा चाहिँ पालिकाले कतिको प्राथमिकता दिएको छ, योजनाहरू नीति कार्यक्रमहरू के कस्ता छन् सर, कसरी अगाडि बढ्दैछ?
कृषि क्षेत्रमा प्राथमिकता छ सर, तर विशेष गरी यहाँनिर चाहिँ कृषि क्षेत्रमा हामीले मल बिउ बिजन भन्दा पनि प्रविधि चाहिँ उहाँहरूले खास चाहनुहुने रहेछ होइन। प्रविधि खरिद गर्नको लागि हामीले लागत अनुमान तयार गर्दैछौँ, यो चाहिँ ठेक्का प्रक्रिया गएको छैन होइन। यो मल बिउ बिजन चाहिँ उहाँहरूले खासै चाहनुहुने रहेछ, कृषकहरूको माग नै प्रविधि रहेछ, प्रविधिमा चाहिँ ठुलो पैसा खर्च हुने, यसमा चाहिँ राज्यबाट पनि थप सपोर्ट भयो भने किसानले पनि अलिकति सपोर्ट गर्दाखेरि यो प्रविधिहरू खरिद गर्न सकिने भन्ने हुने रहेछ। त्यही भएर प्रविधिहरू माग्नु भएको छ, प्रविधिहरूको चाहिँ लागत अनुमान तयार भइरहेको छ र अब अन्तिम अवस्थामा छ यो ठेक्का प्रक्रियामा जानको लागि।
शिक्षाको क्षेत्रमा चाहिँ के हुँदैछ सर?
अब शिक्षाको क्षेत्रमा विशेष गरी सशर्त कार्यक्रमहरू सञ्चालन हुन्छन्। अब माथिबाट आउने बजेट, सोही बजेट चाहिँ कार्यान्वयन हुने सम्बन्धित विद्यालयमा हामी भुक्तानी गर्छौँ, उहाँहरूले कार्यक्रम गर्नुहुन्छ। अब शिक्षामा अब स्थानीय पाठ्यक्रम बन्नको लागि हाम्रो बजेट निर्माण भएको छ, स्थानीय पाठ्यक्रम अहिलेसम्म हाम्रोमा बनिसकेको अवस्था छैन र बन्दैछ यो स्थानीय पाठ्यक्रम। अरू सशर्त कार्यक्रमहरू हो, नियमित रूपमा सञ्चालन भइरहेका छन् सशर्त कार्यक्रमहरू।
यो चाहिँ कक्षा कोठामा सरकारी स्कुलहरूमा जुन हामी सञ्चालन गरिराखेका छौँ ती ठाउँमा चाहिँ शिक्षकहरू बढी राजनीति गर्ने, कक्षा कोठामा चाहिँ त्यति नबस्ने नपढाउने, अनि सामान्य टिचरहरू भएको बोर्डिङले राम्रो रिजल्ट ल्याउने तर चाहिँ सामुदायिक सरकारी विद्यालयहरूले चाहिँ राम्रो रिजल्ट नल्याउने भन्ने गरेको कुरा पनि छ। धेरै तिर मास्टरले राजनीति गरे यो चाहिँ अति भयो भन्ने पनि सुनिन्छ। यहाँले कक्षा कोठाहरूको वातावरण, विद्यालय सञ्चालनको अवस्था चाहिँ बारदशीमा कस्तो पाउनुभएको छ, यहाँले के मूल्याङ्कन गर्नुभएको छ?
यो हाम्रो सरकारी विद्यालयहरूको शैक्षिक अवस्था चाहिँ बढ्दो अवस्थामा छैन, गिर्दो अवस्थामा नि सर, यो एकदम विडम्बना पनि हो होइन। यहाँ मात्रै होइन, यो सबैतिर विद्यालयहरूमा, प्राय धेरै सरकारी विद्यालयहरूमा यस्तो खालको पाइन्छ, टिचरहरूले बढी राजनीति गर्ने होइन। यो अब राजनीतिमा लागि उहाँहरूलाई खुल्ला भएर पनि हो कि अलिकति यो बढी राजनीति छ र रिजल्ट चाहिँ राम्रो देखिँदैन विद्यालयको, र उहाँहरूलाई चाहिँ टिचरहरूलाई अब यस विषयमा तपाईँहरूको के छ त विद्यालयको माग के छ अवस्था प्रगति के छ भनेर सोध्यो भने नि उहाँहरूले माग भन्दाखेरि भौतिक पूर्वाधार माग्नुहुन्छ हेर्नुहोस् होइन अनि रिजल्ट के छ भन्दाखेरि त्यही भौतिक पूर्वाधारको रिजल्ट माग्नुहुन्छ भन्नुहुन्छ उहाँहरूले पहिल्यै पनि विद्यार्थीलाई यति यति प्रतिशत ल्यायौँ हामीले यति यति रिजल्ट छ हाम्रो सर यस्तो छ भनेर उहाँहरूले भन्नुहुन्न अलिकति विद्यालय क्षेत्र चाहिँ यो विडम्बना भनौँ कि के भनौँ सर यो विद्यालय क्षेत्र चाहिँ अलिकति राजनीतिबाट पनि टाढा हुन सकेको छैन एक अर्को कुरा नतिजा पनि राम्रो ल्याउन सकेको छैन र पारदर्शीमा पनि सेम अवस्था हो
यसलाई सुधार गर्न चाहिँ के गर्नु पर्ला सर के गर्न सकिएला
अब यो सुधार गर्नको लागि चाहिँ यो गाह्रो विषय हो सर लामो समयदेखि एउटा जड विषय हो यो होइन अब यो नसकिने भन्ने चाहिँ होइन तर सबै लाग्दाखेरि सकिन चाहिँ सकिन्छ यो र टिचरहरूले थोरै आफू पाठ्यपुस्तक केन्द्रित भएर कक्षा केन्द्रित भएर कक्षा कोठामा पढाइदिने हो भने विद्यार्थीहरूको भविष्य पनि सुनौलो हुने थियो र सुधार गर्नको लागि हामी पनि लागिरहेछौँ विद्यालयमा अनुगमन पनि गरिरहेका छौँ विद्यालयको चाहिँ शैक्षिक अवस्था के छ विद्यार्थीको शैक्षिक अवस्था के छ त्यसको मूल्याङ्कन पनि हामी गरिरहेका छौँ नगरेको चाहिँ होइन तर गर्दा गर्दै यो सोचप्रति लक्ष्य हासिल नगरेको चाहिँ हो
अहिले स्वास्थ्यको अवस्था चाहिँ बाह्र दशमीमा कस्तो पाउनुभयो स्वास्थ्यका क्षेत्रमा के कस्ता कामहरू हुँदैछ सर
विशेष गरी स्वास्थ्य क्षेत्रमा हाम्रो औषधिको विषय एउटा हुन्छ खोपको विषय अर्को हुन्छ यो पोषणको विषय अर्को हुन्छ लगायतका विषयहरू स्वास्थ्य क्षेत्रमा रहन्छन् विशेष गरी यो स्वास्थ्यमा सशर्त कार्यक्रमहरू सञ्चालन हुन्छन् सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रमहरू स्वास्थ्यमा सञ्चालन हुने हुँदाखेरि र औषधि त्यहाँबाट खरिद गर्नुपर्ने र सङ्घीय सरकारको मिलेर खरिद गर्नुपर्ने हुँदाखेरि हाम्रा औषधिका खरिद प्रक्रिया अस्ति सकिसकियो हामीले औषधि वितरण गरिसकेका छौँ त्यस्तै गरी ल्याब सञ्चालन छन् हाम्रा तिनवटा त्यो ल्याबका लागि सामग्रीहरू पनि खरिद गरिसकेका छौँ त्यस्तै गरी पोषणका नियमित कार्यक्रमहरू खोपका नियमित कार्यक्रमहरू सञ्चालन भइरहेछन् र स्वास्थ्य सम्बन्धी सशर्त कार्यक्रमहरू पनि सञ्चालन हुँदैछन् र समयमै सकिन्छन् यी कार्यक्रमहरू सञ्चालन भएर स्वास्थ्य अवस्था राम्रै छ हाम्रो रिपोर्टिङ पनि समयमै भइरहेछ अरू स्थानीय तहको तुलनामा पारदर्शीको स्वास्थ्य क्षेत्रको रिपोर्टिङ पनि राम्रो छ भन्ने सुनिन्छ ठिकै छ सर
यो पालिका स्तरीय अस्पतालको कुरा थियो नि त्यो चाहिँ कतिको प्रभावकारी भयो सर
पालिका स्तरीय अस्पताल हामी चाहिँ अहिले एउटा प्राइभेट घरलाई चाहिँ भाडामा लिएर सञ्चालन गर्दैछौँ एउटा सामुदायिक अस्पताल पारदर्शी सामुदायिक अस्पताल हाम्रो आफ्नो भवन चाहिँ बन्दैछ सर यो स्वास्थ्य मन्त्रालयको चाहिँ स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत बन्दै गरेको हस्पिटल हो यसको चाहिँ पहिलो तला ढलान भइसकेको छ र माथिल्लो तला ढलान हुने क्रममा छ यो पनि ठुलो हस्पिटल छ यो ठुलो हस्पिटलको म्याद भनेको चाहिँ यो आगामी जेठसम्म छ अलिकति सङ्घीय सरकारबाट आउने बजेट समयमा प्राप्त नहुँदाखेरि ठेकेदारलाई समयमा भुक्तानी गर्न नसकिएको अवस्था पनि हो अहिले चालु अवस्थामा निर्माणाधीन छ
यो स्वास्थ्य कर्मीहरूको व्यवस्थापन विशेषतः भनौँ न डाक्टरहरू चाहिँ अलिक ग्रामीण क्षेत्रमा नपाइने डाक्टरहरू आउन बस्न नमान्ने अनि उपचार गर्नका लागि चाहिँ कठिनाई हुने कुरा धेरैतिर सुनिन्छ बारदशीको अवस्था के छ सर जनशक्तिका हिसाबले
हाम्रोमा डाक्टर एकजना हुनुहुन्छ उहाँ चाहिँ नियमित बारदशी हस्पिटलमै बसेर सेवा दिइराख्नु भएको छ सामुदायिक अस्पतालमै बसेर सेवा दिइराख्नु भएको छ त्यस्तो गाह्रो छैन सर
सर यो भौतिक पूर्वाधारको कुरा चाहिँ सबैभन्दा बढी अघि विद्यालयका कुरा गर्दा पनि सरले भन्नुभयो भौतिक पूर्वाधार मान्छेले विकास भनेपछि हेर्न चाहिँ बाटो पुल कलभर्ट यस्तै नै रहेछ होइन माग पनि त्यस्तै आउने भौतिक पूर्वाधारकै चाहिँ विकासका लागि धेरै मागहरू आउने बाह्र दशमीमा कतिको ती भौतिक पूर्वाधारका मागहरू सम्बोधन गर्न सकिँदैछ अवस्था के छ सर
अब विनियोजित बजेट कानुन त मिल्ने कुरा होइन सङ्घीय सरकार प्रदेश सरकारबाट उपलब्ध भएका विशेष अनुदान सशर्त अनुदान अनि समपूरक अनुदानबाट सञ्चालन हुने आयोजनाहरू यी हामीले हरेक साल बसाली गरेकै छ अघिल्ला सालहरूमा पनि गरेकै रहेछ म भर्खर आएको बारदशीमा अघिल्लो सालहरूमा पनि गरेकै छ र यसपालको विशेष अनुदान समपूरक अनुदान लगभग सकिने लाग्यो सर होइन उताबाट आउने बजेट हामीले ठेक्का प्रक्रियामा गरी कामको पनि लगभग 80% हाम्रो प्रोग्रेस भइसकेको छ 20% मात्रै बाँकी छ भौतिक पूर्वाधार जनताको सबैभन्दा बढी मागको विषय हो यो अब राज्यले पनि के भन्छ भने पुँजीगत खर्च बढाउने भन्छ हामीले प्राथमिकता दिनुपर्ने पनि त्यतैतिर छ यो जनताको माग अब हाम्रो लिमिटेड स्रोत र साधनमा भएका बजेट व्यवस्था खर्च चाहिँ भएकै छ सर।
यो चाहिँ बजेटै सङ्घीय सरकारले प्रदेश सरकारले दिन्छौँ भनेका बजेटहरू पनि नआएर कामहरू चाहिँ जसरी हुनुपर्थ्यो त्यसरी अगाडि बढाउन सकिएन भन्ने अघिल्लो आर्थिक वर्षमा हामीले सुनेका थियौँ। धेरै सबै पालिकाहरूको बजेट कटौती पनि भएको थियो, त्यसले बाह्र दशमीमा कतिको प्रभाव पारेछ सर?
यस्तो भयो सर, यो सङ्घीय समपूरक र विशेष अनुदानको विषय यो होइन, एक यो राजस्व बाँडफाँडको विषय हो। यो विशेष गरी गाउँपालिकाको चालु र पुँजीगत गाउँपालिकाको प्रशासनिक खर्च चाहिँ यो राजस्व बाँडफाँडबाट उपलब्ध गराउनु पर्ने हुन्छ सेवा सुविधा कर्मचारीलाई। त्यसै गरी कार्यले सञ्चालन चाहिँ राजस्व बाँडफाँडको बजेट शीर्षकबाट चलाउनु पर्ने हुन्छ। यो चाहिँ अहिले पनि अब हाम्रो टार्गेट अनुसार राजस्व राज्यमा सङ्कलन नभए पछाडि हामीलाई पनि कम आउँछ। अहिलेको परिप्रेक्ष्य चाहिँ यही हो, राजस्व बाँडफाँडको बजेट प्रक्षेपण अनुसार प्राप्त नहुँदाखेरि स्थानीय तहलाई आफ्नो आन्तरिक आमदामी कमजोर हुँदाखेरि धान्न एकदम मुस्किल भएको छ। यो विषय एउटा भयो र पोहोरको आर्थिक वर्षमा यो आर्थिक संकुचनको कारणले गर्दाखेरि वित्तीय समानीकरणको अन्तिम किस्ताको 50% पैसा आएन। त्यसले चाहिँ अलिकति आयोजनाहरू अधुरा जस्ता देखिए तापनि पछिल्लो समय फेरि त्यसको 40% चाहिँ आयो। त्यसले गर्दाखेरि अधुरा आयोजनाहरू समयमा काम सकिएन भने मात्रै नत्र कम्प्लिट भएको छैन सर सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रमहरू।
अहिले पालिकाहरू चाहिँ आफ्नो स्रोतहरू कमजोर भन्दा होइन क्यारे आफूले योजना बनाउने आफै सस्टेन हुने आफू चाहिँ एउटा सरकारका रूपमा हामी तीन तहको सरकारको परिकल्पना गरिरहेका छौँ, स्थानीय सरकार जो चाहिँ आफ्ना खुट्टामा आफै उठ्न आफै चल्न सक्ने हुनका लागि आफ्नो आन्तरिक स्रोत पनि वृद्धि हुनु पर्यो, त्यसका लागि बाह्रतसी गाउँपालिकामा के गर्न सकिएला, यहाँहरूले के सोच्दै हुनुहुन्छ, आफ्नो आन्तरिक स्रोत बढाउन सकिने गरीको सम्भावना कतिको देख्नु भएको छ?
यस्तो छ सर, हाम्रो बाह्रतसी गाउँपालिका चाहिँ अब झापाको अलिकति दक्षिणी गाविसहरू मिलेर बनेको गाउँपालिका, सानो गाउँपालिका र राजस्वको दायरा चाहिँ अत्यन्तै हाम्रो संकुचित सानो छ सर। अब सोचेअनुसार राजस्व पनि उठ्दैन। अनि अर्को कुरा भनेको अब यो जति पनि पुराना रहेका बक्यौताहरू राजस्व उठ्नु पर्ने बक्यौताहरू उठाउनको लागि हामी पत्रचार गरिरहेका छौँ, जस्तो बजारका भाडाहरूका विषय भयो अनि त्यस पछाडि पशु बजारका भाडाहरू भए यस्ता उठाउनको लागि हामीले पत्रचार गरेका छौँ। त्यो अनुसार काम चाहिँ भइराखेको छ, तर अलिकति हाम्रो आन्तरिक आमदामीको मुहान नै नभेटे पछाडि चाहिँ अलिक समस्या भइरहेको छ सर। हामीलाई दायरा अलिकति सानो भएको कारणले गर्दाखेरि प्रयत्न गरिरहेका छौँ हामी। अब ढुङ्गा गिटी बालुवाको पनि अत्यन्तै हाम्रोमा चाहिँ स्रोत छैन, अत्यन्तै कम मात्रै पैसा उठ्छ, ठुल्ठुलो हाम्रो ठेक्का लाग्ने अवस्था छैन सर। अनि राम्रो मटेरियल्स पनि छैन, ढुङ्गा गिटी बालुवाको गुणस्तर पनि त्यति राम्रो नभएको कारणले गर्दा त्यसलाई पनि ठुलो भोल्युममा अब अन्त लाउन सकेको अवस्था छैन। स्रोतै नभएको कारणले गर्दाखेरि अलिक तल्लो बेल्टमा आउँदाखेरि त्यो ढुङ्गा गिटी बालुवा चाहिँ अत्यन्तै मसिनो भएर आउँदो रहेछ। त्यो भएर पनि यसलाई चाहिँ हामीले आन्तरिक राजस्व समग्रमा प्रक्षेपण अनुसार त सङ्कलन हुन्छ, थोरै प्रक्षेपण गरेको छ, तर बढाउन चाहिँ गाह्रो भइरहेछ सर।
यो बाह्रदशीमा चाहिँ पर्यटकीय क्षेत्र त्यो पनि केही ठाउँहरूलाई बनाउने भनेर अगाडि बढाइरहनु भएको थियो, यो पर्यटन प्रवर्धन गर्ने मान्छेहरू बाहिरबाट आउने अनि त्यसबाट चाहिँ केही ट्याक्सहरू सङ्कलन गर्न सकिने गरेको परिस्थिति कतिको देख्नु भएको छ? ती बन्दै गरेको यो साधुकुटीतिर कता कता बन्दै थिए पर्यटकीय स्थलहरू, तिनको अवस्था के छ सर?
यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बाह्रदशी गाउँपालिकाको साझेदारीमा स्थानीय तह सङ्घीय सरकार र स्थानीय तहको साझेदारी कार्यक्रम र साधुकोटी झिल बन्दैछ, यसको अन्तिम चरणमा छ। यो हाम्रो बाह्रदशी गाउँपालिकाको सबैभन्दा दक्षिणमा रहेको यो एक नम्बर वडामा बन्दैछ, यसको अन्तिम चरणमा छ। लगभग 90% प्लस काम भइसकेको छ सर यसको। अब त्यस पछाडि अब पर्यटकहरू आउने, आन्तरिक पर्यटन वृद्धि हुने भन्ने कुरा हो। अब अहिले चाहिँ बनिसकेको छैन सर, यो बन्दैछ, यो 90% लगभग कम्प्लिट भइसकेको छ।
अरू ठाउँहरू चाहिँ त्यस्तो सम्भाव्यता अध्ययनको कुरा केही हेरिएको छ सर?
यस्तो अर्को हाम्रो यो बाह्रदशी डाँडो भन्ने एउटा डाँडा छ, त्यहाँ चाहिँ हाम्रो अब भ्यू टावर बन्दैछ, त्यो पनि अन्तिम अवस्थामा छ। अब त्यो भ्यू टावर बनेर त्यसलाई चाहिँ सञ्चालन गर्दाखेरि अलिकति आन्तरिक स्रोत वृद्धि हुन्छ कि भन्ने हाम्रो प्रक्षेपण छ, यो पनि अन्तिम अवस्थामा छ। ठेक्का प्रक्रियाको म्याद, ठेक्काको म्याद पनि सकिन लागेको छ, यो अन्तिम अवस्थामा छ सर। यो पनि यो बनिसके पछाडि चाहिँ थोरै आन्तरिक पर्यटन प्रवर्धन हुनेछ कि हुन्छ कि भन्ने हाम्रो प्रक्षेपण छ सर।
अहिले तपाईँको चाहिँ धेरै ठाउँहरूमा, धेरै पालिकाहरूमा सुनिन्छ कर्मचारीहरू अलिअलि नेता हुन खोज्ने, राजनीतिक निर्णय गर्न खोज्ने, अनि जनप्रतिनिधिहरू चाहिँ यो चेकमा सही नै आफैले गरेर चलाउन पा हुन्थ्यो भने जसरी प्रशासनिक कामहरूमा अलिक हस्तक्षेप गर्ने गरेको कुराले चाहिँ स्थानीय तहहरूमा धेरै ठाउँमा विवाद छ पनि भनिन्छ। मेचीनगरमा पछिल्लो समय त्यस्तै त्यस्तै भइराखेको छ भन्ने चर्चा पनि छ, होइन? झापाकै कुरा गर्दा पनि बाह्रदशीमा चाहिँ यहाँले के पाउनुभयो, कतिको चाहिँ जनप्रतिनिधि र कर्मचारीहरू बिचमा कतिको सौहार्दता छ, के अवस्था छ सर?
एकदम समन्वय छ सर, त्यसमा सम्बन्ध चाहिँ सुमधुर छ। कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध चाहिँ बाह्रदशीमा अरू गाउँपालिकाको तुलनामा मैले राम्रो पाएँ। अब अन्त अन्त पनि काम गरियो हेर्नु सर, तर बाह्रदशीमा चाहिँ कर्मचारी र जनप्रतिनिधि बिचमा यो कर्मचारी हो कि जनप्रतिनिधि हो भन्ने नै थाहा नहुने गरी एकदम सहयोग सौहार्दपूर्ण वातावरण छ सर। यसरी गरौँ यसलाई भन्दाखेरि त्यो पनि ओके हुन्छ, यसलाई यसो गरौँ यसलाई यसरी मिल्दैन भन्दाखेरि पनि जनप्रति पनि कन्भिन्स भइहाल्नुहुन्छ। अनि त्यसै गरी हामीले चेक चलाउनुपर्छ, हामीले साइन गर्नुपर्छ भन्ने जसरी पनि उहाँहरू जानुहुन्न, अत्यन्तै राम्रो छ सर। एकदम सकारात्मक मान्छेहरू हुनुहुन्छ, जनप्रतिनिधिहरू पनि सकारात्मक हुनुहुन्छ, कर्मचारीहरू पनि सहयोगी हुनुहुन्छ। त्यस्तो बिचमा खाडल रहेको, त्यसरी बिचमा चाहिँ ग्याप रहेको भन्ने छैन बाह्रदशीमा। एकदमै सहयोग समन्वय राम्रो छ सर, यहाँनिर जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्ध पनि अत्यन्तै राम्रो छ।
यो कर्मचारीकै सङ्ख्याको हिसाबले चाहिँ काम गर्नलाई पर्याप्त छ, चुनौती छ, के पाउनु भएको छ सर?
यतिको ठिकै हो सर। अब नयाँ दरबन्दी सिर्जना गर्दा पनि राज्यलाई थप अतिरिक्त व्यवहार पर्छ, नयाँ दरबन्दी थप्नलाई पनि त्यति सजिलो छैन। एक अर्को कुरा भनेको कर्मचारी धेरै भएर पनि काम हुने भन्ने चाहिँ होइन, यतिको कर्मचारी व्यवस्थापन निरन्तर भयो भने काम गर्न सकिन्छ। ठिकै छ सर अहिलेसम्म।
हामी रेडियो भिजनको बाह्रदशी खबरको अन्त्यमा छौँ सर। अन्त्यमा रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई, बाह्रदशीवासीलाई यहाँको तर्फबाट थप सन्देश के छ?
मलाई कार्यक्रममा बोलाउनु भयो त्यसको लागि धन्यवाद। सम्पूर्ण रेडियो भिजन सुन्नुहुने बाह्रदशी नागरिक नागरिकहरूलाई चाहिँ हामी काम गर्दैछौँ, अलिकति धैर्य धारण गरिदिनु होला। हामी चाहिँ राम्रो रिजल्ट निकालेर चाहिँ बाह्रदशीलाई झापामै चिनाउनको लागि प्रयासरत छौँ। कार्यक्रममा बोलाइदिनु भएकोमा समग्र यहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु।
धन्यवाद छ सर यो महत्त्वपूर्ण समयका लागि।
हस् धन्यवाद,
नमस्कार। धन्यवाद। उहाँ हुनुहुन्थ्यो बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला। बाह्रदशी गाउँपालिकाले अहिले सञ्चालन गरिरहेका कार्यक्रमहरूका सन्दर्भमा, बाह्रदशी गाउँपालिकाका प्राथमिकताका सन्दर्भमा कुराकानी गर्दै आजका लागि बाह्रदशी खबर यति नै। अर्को अङ्कमा यसै गरी बाह्रदशी गाउँपालिका क्षेत्रमा भइरहेका कामका सन्दर्भमा, विकास निर्माणका काम र नागरिकका अपेक्षाका सन्दर्भमा कुराकानीका साथ उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता गणेश पोखरेल, प्राविधिक मित्र रवि किरण बान्तभा सहित बिदा चाहन्छौँ। नमस्कार।